أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. ایک نئی اور سوگوار صبح میں آپ کو خوش آمدید کہتے ہیں. تمام محبان اہل بیت دنیا کے کسی کونے میں کہیں بھی ہوں، ان کے دل میں مولا بستے ہوں، آئمہ بستے ہوں، ہر دل کو ہم تعزیت پیش کرنا چاہیں گے. آج پہلی محرم ہے اور اسلامی کیلنڈر کا پہلا مہینہ سال کا، آج سے اسلامی کیلنڈر کے لحاظ سے سال کا آغاز ہوا، اور اس سال کے آغاز کے سوگوار ماہ میں ہم دعا گو ہیں کہ پروردگار ہم جن کو مانتے ہیں، جن سے محبت کرتے ہیں، ان کے اس راستے پہ بھی چلنے کی توفیق عطا کرے. آمین سم آمین. آج پہلی محرم کی تعزیت پیش کی کر رہی ہوں ہر اس دل کو جس میں آئمہ علیہ السلام بستے ہیں، اور اپنے وقت کے امام کی خدمت میں تعزیت پیش کرنا چاہوں گی، کیونکہ محرم کا چاند نظر آتے ہی اہل بیت کے گھرانے والوں کو یہ پتہ چل جاتا ہے کہ ابھی امام اور ان کے پیارے کچھ ہی دن کے مہمان رہ گئے. میں خود سوچ رہی تھی کہ جب ہم کبھی ہمارے ساتھ کوئی پرابلم ہوتی ہے اور ہمیں پتہ چلتا ہے کہ ہم بیمار ہیں، یہ بیماری نہ جانے ہمیں زندگی دے کر جاتی ہے یا صحت دے کر جاتی ہے، دعا کرتے ہیں، امید بھی ہے پروردگار سے، یقین بھی ہے، لیکن ہم بے چین ضرور ہوتے ہیں کہ پتہ نہیں کیا ہوگا. اور جناب زینب سلام اللہ علیہا کو دیکھا جائے کہ جناب زینب سلام اللہ علیہا ایک دن بھی اپنے بھائی کو دیکھے بغیر نہیں رہتی تھیں، اور ابھی چند دن کے مہمان رہ گئے امام حسین علیہ السلام. لوگ جوک تر جوک کربلا کی طرف رواں دواں ہیں، اور جو نہیں جا رہے، گھروں میں نہ سہی، دلوں میں فرش عذاب بچھ گئی. اگر گھر میں بچھی تو دلوں میں بھی بچھی، اور گھر میں نہ بچھا سکے تو ہر دل اس وقت سوگوار، ہر دل میں اس وقت فرش عذاب بچھی، اور کوشش ہر شخص کر رہا ہے کہ بہتر سے بہتر انداز سے بی بی کو ان کے اجڑے اس گھر کا جو ابھی چند دن میں اجڑ جائے گا، اور ایک دن میں صبح سے شام تک اس ان کے اجڑے گھر کا پرسہ دے سکے. آج ہم آپ کی خدمت میں یہ جو پروگرام کا سلسلہ انشاءاللہ 10-9 محرم تک لے کر آئیں گے، اس میں سفینہ تو نجات ہمارے پروگرام کا نام رکھا گیا. کس طریقے سے ہم اپنے امام حسین علیہ السلام کے اس پیغام حق کو لے کر خود کو اس سفینے میں جو نجات کا باعث بن سکتا ہے میرے اور آپ کے لیے سوار کر سکتے ہیں، کس طرح سے میں اور آپ اس سفینہ تو نجات سے فائدہ اٹھا سکتے ہیں. کہہ دینے سے فائدہ نہ میرا ہے، نہ میرے کسی عمل کو پائے تکمیل تک پہنچانے میں فائدہ ہوگا. فائدہ تبھی ہوگا جب میں کوئی بات کروں کہ مولا مجھے ہدایت چاہیے، مولا میری رہنمائی کیجیے. ہماری رہنمائی کے لیے پروردگار نے یہ ہادی، یہ رہبر بھیجے میرے اور آپ کو سیدھی راہ دکھانے کے لیے. محبت کے ساتھ ساتھ جب کسی کو محبوب بنائیں تو کوشش کریں کہ اس محبوب کی پسند ناپسند کا خیال رکھیں. امام حسین علیہ السلام کے لیے آج پہلی محرم اور کل 2 محرم کو میرے مولا حسین علیہ السلام کربلا کی اس سرزمین پہ قدم رکھیں گے جسے کربلا معلیٰ بھی کہا جاتا ہے، دکھوں کی سرزمین بھی کہا جاتا ہے، کرب و بلا بھی کہا جاتا ہے. اور کہتے ہیں کہ بہت سے انبیاء علیہ السلام جب اس سرزمین کے پاس سے گزرے تو بے ساختہ گریہ کیا. کوئی ایسے پیغمبر نہیں تھے جو کرب و بلا سے گزرے ہوں اور گریہ نہ کیا ہو. یہ وہ سرزمین جہاں میری جناب فاطمہ تو زہرا سلام اللہ علیہا کے دودھ کی تاثیر کی خوشبو آئے گی، کیونکہ مولا حسین علیہ السلام کا خون بہے گا. شہزادہ علی اکبر جوان، 18 سال کا جوان، اسی سرزمین پر ایڑیاں رگڑ کے ختم ہوں گے. اسی سرزمین پر 6 ماہ کے شہزادہ علی اصغر کو تیر لگے گا. یہیں پہ جناب سکینہ یتیم ہوں گی. اہل بیت ٹی وی کے پروگرامز آپ کی خدمت میں लाने के लिए भरपूर तैयारी की गई। जैसे मैंने आपसे बहुत दिनों से गुजारिश कर रही थी इस्तकबाले माहे मुहर्रम के पैगाम में, कि हमने कोशिश की कि आपके लिए बेहतरीन अंदाज से मुहर्रम के लिहाज से मातम हो, नोहा हो, बेहतरीन आलम दीन की आपकी खिदमत में मजालिस को पेश किया जा सके। और बहुत सी ऐसी अभी भी जगहें हैं जहाँ पे इमाम बारगाह या तो दूर हैं या उस तरह से अहतमाम नहीं हो पाता, लेकिन अहले बैत टीवी आपके घर में फर्श अज़ा बिछा देता है। अहले बैत टीवी को अपनी दुआओं में शामिल हाल रखिए और मदद में भी। हमें 500 लोग चाहिए, 72 पाउंड के हिसाब से इंशाल्लाह जो देंगे। बीबी की बारगाह में आपकी नीयत और आपका ये अमल फौरन पहुँचेगा। पैसा नहीं पहुँचता, मेरी और आपकी नीयत पहुँचती है, मेरा और आपका अमल पहुँचता है। तो परवरदिगार से दुआ गो हूँ कि परवरदिगार हमें सही मायनों में, देखिए हर काम के लिए हम खुद कहते हैं कि हरकत में बरकत है, हरकत कुछ करेंगे तो बरकत होगी, जुबान से सिर्फ कह देना काफ़ी कभी भी नहीं ठहरा ना होगा। और उसके अलावा आपसे एक और गुजारिश करनी थी कि कोशिश कीजिए कि हमारे प्रोग्राम्स को स्पॉन्सर कीजिए, हमारी मजालिस को स्पॉन्सर कीजिए, 72 पाउंड भी दे दीजिए। हमारे प्रोग्राम्स जो जिक्र इमाम करेंगे, मैसेज पहुंचाएंगे, पैगाम इमाम पहुंचाएंगे ड्यूरिंग ऑल दिस मुहर्रम और उसके बाद भी आप कर सकते हैं, बहुत खूबसूरत प्रोग्राम पेश करने की हमेशा से कोशिश रही। तो गुजारिश करनी थी कि हमारे प्रोग्राम्स को भी स्पॉन्सर कर सकते हैं आप, और अगर आप इंटरेस्टेड हैं स्पॉन्सर करने में तो हमारे कंट्रोल रूम में कॉल करके आप अपना सारा ये मैसेज लिखवा सकते हैं कि आप कौन सा प्रोग्राम स्पॉन्सर करना चाहते हैं, और एड लेकर आइए। अहले बैत टीवी तो नाम ही अहले बैत टीवी पे है, अपने बिजनेस का इन्हीं के नाम के सदके तरक्की के लिए अपने एड चलाइए। इंशाल्लाह मौला आपकी सेहत में भी इजाफा होगा और आपकी रिस्क में भी इजाफा होगा। चलती हूँ क्योंकि अय्याम मुहर्रम है, अय्याम अज़ा हैं और इमाम हुसैन अलैहिस्सलाम का जिक्र होगा, उनके पैगाम का जिक्र होगा। जैसे अभी गुजारिश की कि प्रोग्राम का जो नाम ही हमने सफीनतुन निजात रखा, कि इमाम हुसैन के रास्ते पे चल के किस तरह से हम इस सफीने में सवार हो सकते हैं, किस तरह से निजात का बाइस बना सकते हैं इसको अपने लिए और अपने बच्चों के लिए। बहुत ही खूबसूरत एक कॉल है इमाम हुसैन अलैहिस्सलाम का कि इस कौम को कभी फलाह हासिल नहीं हो सकती जिसने खुदा को नाराज़ करके मखलूक की मर्ज़ी ख़रीद ली। कल जो मैंने आपकी खिदमत में कॉल पेश किया था और अपने लिए भी बहुत बड़ा सबक, बहुत बड़ा लेसन कि जिसने तुझे खो दिया इसको क्या मिला, और आज इस कौम को कभी फलाह हासिल नहीं हो सकती जिसने खुदा को नाराज़ करके मखलूक की मर्ज़ी ख़रीद ली। इमाम हुसैन अलैहिस्सलाम कहते हैं कि जब 27 रजब की शाम को बुलाया गया था इमाम हुसैन अलैहिस्सलाम को बैत के लिए, तो उस वक्त इमाम हुसैन अलैहिस्सलाम ने इमामत की मदद से और अपनी यानी इल्मी उससे ये पहचान लिया था कि आगे इन हुक्मरान जो उस वक्त के हुक्मरान बने हुए थे उनकी आगे क्या मर्जी और क्या कदम हो सकता है, और इमाम हुसैन अलैहिस्सलाम की दूरबीन निगाहों ने यह देख लिया था कि अभी दीन में किस तरह से दीन को ख़राब करने के लिए मुख्तलिफ चीज़ों को ऐड किया जा रहा है। सफीनत उन निजात प्रोग्राम का असल मकसद यही है कि हम किस तरीके से अपने आप को इस सफीने में सवार कर सकते हैं। जो कॉल पढ़ा कि इस कौम को कभी फलाह हासिल नहीं हो सकती, मौला ने ये पैगाम मेरे और आपके लिए दिया कि हम खुदा को नाराज़ करके अगर लोगों की मर्ज़ी, लोगों की खुशी के लिए अपने आप पे वो चीज़ें भी मुसल्लत कर लें जो मैं कभी नहीं करना चाहती। कभी भी ऐसे होता है कि मेरा दिल बेशक ना करना चाह रहा हो या मेरी मर्ज़ी शामिल ना हो और मैं ये सोचूं कि किस तरीके से मैं ये काम कर लूं कि लोग खुश हो जाएं, मेरे जानने वाले खुश हो जाएं, लेकिन मैं कितनी दफ़ा ये बात आपसे कह चुकी कि काले मदीन ने पढ़ा कि मेरे पास एक कुछ लोग आए, उन्होंने कहा कि हमारे बच्चे उस तरीके से दीन को प्रैक्टिकली दीन में जिस तरह होता है उस तरह से नहीं दाखिल हो रहे, या दीन के बताए हुए सुनों पे उस तरह से नहीं चल रहे जिस तरह से हम चाहते हैं। तो उन आलिम दीन ने कहा कि मैंने उनसे सिर्फ़ एक बात की कि क्या आपने अपने बच्चों को ये बताया कि खुदा से डरो, खुदा की पसंद नापसंद का ख्याल रखो। बहुत खूबसूरत ये एक मैसेज अपने बच्चों के लिए मुझे देना है, आपको देना है, कि कभी भी कोई काम करें सिर्फ ये बताएं कि खुदा देख रहा है। और फिर कौन खुदा जो तुम्हें इतनी नेमतों से नवाजता है, तुम्हें इतनी नेमतें देता है, तुम एक दुनिया के काम के लिए, दुनिया को खुश करने के लिए, खुदा को नाराज़ करने ये जसारत करते हो, ये गुनाह करते हो। तो यहाँ अगर हम सिर्फ अपना मरकज़ उस खुदा की मर्ज़ी को बनाएं तो फिर आइम्मा की मर्ज़ी हमें खुद ब खुद हासिल हो जाएगी, या फिर हम अगर आइम्मा की मर्ज़ी को अपनी कामयाबी के लिए इस्तेमाल करें या अपना मरकज़ बनाएं तो खुदा की मर्ज़ी भी खुद ब खुद हमें हासिल हो जाएगी। लेकिन इस सफ़ीने में दाखिल होने की बहुत सी शराइत हैं। मकसद है इमाम हुसैन अलैहिस्सलाम जो शहादत का था, जो 28 रजब को मदीना से रवानगी का था, जो फिर काबे में पहुंचकर हज को उम्रे में बदल कर था, वो क्या मकसद था? हम बचपन से सुनते आ रहे कि इमाम हुसैन अलैहिस्सलाम करबला में गए, शहीद हो गए, क्योंकि दीन को बचाना था, नाना से अपना वादा निभाना था, खुदावंद मुताल के उस दीन को बचाना था जो नाना ने दुनिया में मुतारिफ करवाया। लेकिन फिर भी बहुत ऐसे पॉइंट्स जो मुझे और आपको जानने बहुत ज़रूरी हैं। अगर हम थोड़ा सा पीछे चले जाएं, हिस्ट्री में जाएं, कि इमाम ने अपना जो सफ़र शुरू किया था 28 रजब को मदीना से, कोई भी अगर आप किसी भी शख्स को कहिए कि अपना घर छोड़कर चला जाए, तो सबसे पहला वो ये सवाल करेगा, क्यों, मैं अपना घर क्यों छोड़ूं? मुझे तो अपने घर से अलावा कहीं सुकून नहीं मिलता। मैं तो इस घर में हूँ, मेरे माँ बाप यहीं रहे, मेरे माँ बाप की कब्रें यहीं पे हैं, मेरा बचपन यहाँ था, मेरे दोस्त यहाँ पे थे, मेरे आबाओ अजदाद यहाँ पे दफने, मैं उनकी कब्रों पे जाता हूँ। सबसे पहले यही बात होगी, मैं क्यों अपना घर छोड़ूँ? क्या हालात पैदा किए गए कि इमाम को मजबूर किया गया कि वो अपना घर छोड़ दें? कौन इमाम हुसैन? इमाम हुसैन के लिए शायर परवरदिगार, जैसे मैं हमेशा आपसे जिक्र करती हूँ कि हमें उन लोगों को भी अपनी दुआओं में ज़रूर शामिल हाल रखना चाहिए जो लास्ट ईयर इस दुनिया में थे और फर्श अज़ा पे थे और अपना पुरसा दे रहे थे, और इस साल वो हम में नहीं है, बहुत से लोग नहीं हैं। और उन लोगों को भी जो अपनी तरफ से अपनी खिदमत कर गए किताबों की सूरत में, नज़्म की सूरत में, नसर की सूरत में, मेरे और आपके लिए इस इमाम के ज़िक्र को, आइम्मा के ज़िक्र को, आइम्मा के पैगाम को। इमाम हुसैन अलैहिस्सलाम के हवाले से एक शायर बहुत खूबसूरत लिखते हैं कि हुसैन तेरा हुसैन मेरा, हुसैन इनका हुसैन उनका, हुसैन जग का हुसैन रब का, हुसैन सब का, वो मानते हैं ये जानते हैं हुसैन सब का, वो मुस्तफ़ा का, वो मुर्तज़ा का, वो औलिया का, वो अम्बिया का, वो सूफियों का, कलंदरों का, वो खुशकियों का, समंदरों का, गुले इमामत दुरे पयंबर, नबी का पर तो निशान हैदर, चराग़ मस्जिद ग़िलाफ़ काबा, फ़कार मिंबर बनाए सजदा, हुसैन शजर हजर में, गुलो कमर में, वो बरगुतर में, समर समर में, चमन चमन में, गली गली में, नगर नगर में, गली गली में, हुसैन तेरा हुसैन मेरा, हुसैन कोनो मकां का मालिक, हुसैन दोनों जहां का मालिक, वो इब्तिदा में वो इंतहा में, कभी नबी में कभी खुदा में, रज़ा का बंदा वफा का बानी, शहीद आज़म खलील सानी, किताब यजदां की तर्जुमानी, नबी के दी की खरी निशानी, वो मानते हैं ये जानते हैं हुसैन तेरा हुसैन मेरा। हुसैन दर्जात का मुखालिफ, हुसैन तबकात का मुखालिफ, वो जाहो हशमत की खू से बागी, वो कच कलाहों की खू से बागी। हरम से निकला अलम उड़ाता, मलूकियत के महल गिराता, यजीदियत के निशा मिटाता, हर एक आमिर का सर झुकाता। हुसैन वो इनकलाब लाया, बका की ऐसी किताब लाया कि जिसका उन्वान है शहादत, शहीद जिंदा है ता कयामत। जहाँ जहाँ जुल्म का निशा है, हुसैन की खून रवां दवा है, हुसैन के नक्शे पा पे चल कर जहाँ को रख दीजिए बदल कर, हुसैन के नक्श पा पे चल कर जहाँ को रख दीजिए बदल कर। हुसैन इरफान आगही है, हुसैन तकमील जिंदगी है, की है जिसने दमाग रोशन, किए हैं जिसने दमाग रोशन, लहू से अपने चराग रोशन। हुसैन गरना शहीद होता, तो आज घर घर यजीद होता, नबी की सुन्नत अयाना होती, खुदा के घर में अजाना होती। हुसैन तेरा हुसैन मेरा। रज़ा का बंदा वफा का बानी, शहीद आज़म खलील सानी। हुसैन दर्जात का मुखालिफ, हम जो आपकी खिदमत में सफ़ीना तो निजात प्रोग्राम लेकर आए हैं इमाम हुसैन अलैहिस्सलाम, उसमें इन शायर ने बहुत ख़ूबसूरत अंदाज से इमाम हुसैन अलैहिस्सलाम की जो किरदार कशी की है, बहुत ख़ूबसूरत अंदाज से जो किरदार बयान किया कि हुसैन कौनो मकां का मालिक, हुसैन दर्जात का मुखालिफ, हुसैन तबकात का मुखालिफ, वो जाहो हशमत की खू से बागी, वो कज कलाहों की खू से बागी। हुसैन इरफान आगही है, हुसैन तकमील जिंदगी है, किए हैं जिसने दमाग रोशन, लहू से अपने चराग रोशन। बहुत ख़ूबसूरत ये एक पॉइंट्स इसमें हमें मिले कि इमाम हुसैन अलैहिस्सलाम जब मदीना से निकले हैं 28 रजब को, और कहते हैं कि जनाब फ़ातिमा सुग़रा अलैहिस्सलाम ने बहुत कोशिश की कि इमाम हुसैन अलैहिस्सलाम के साथ इस काफ़िले में चली जाएं, लेकिन क्या मर्ज़ी थी इमाम हुसैन अलैहिस्सलाम की, इमामत की मदद से क्या देख रहे थे कि क्या होने जा रहा है। ये यकीन था कि वापस हुसैन इस मदीने में पलट कर नहीं आएगा। तभी जब जाना कन्फर्म हो गया, तो फिर पहले अपने भाई की कब्र पे गए, फिर अपने पहले नाना की कब्र पे गए, फिर भाई की कब्र पे गए, और आलिम दीन कहते हैं कि जब अपनी माँ की कब्र पे जा रहे थे तो इस तरह से गए हैं कि जिस तरह से बच्चा एक माँ की गोद में जाता है। कितना मुश्किल था इमाम के लिए उस घर को छोड़ना जहाँ ज़िंदगी गुजारी इमाम ने, जहाँ माँ की कब्र, भाई की कब्र, नाना की कब्र। और कहते हैं कि नाना की कब्र पे जब गए तो यही कहा कि नाना मुझे अपने पास बुला लीजिए, मुझे छुपा लीजिए। किस कदर सब्र का मुजाहरा करते हुए इमाम ने उस वक्त मदीने को छोड़ा। लेकिन मकसद क्या था? मकसद मेरी और आपकी निजात थी, इंसानियत की निजात थी, इंसानियत की बका थी। हम वो वाक़यात जब आपके लिए और अपने लिए पढ़ते हैं कि नबी मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़िंदगी में इमाम हुसैन अलैहिस्सलाम के उस मकाम को पहचानवाने के लिए जो वाक़यात बयान किए, कभी कंधों पे सवार किया, कभी पुश्त पे सवार है तो नमाज को तवील किया, और अगर ख्वाहिश जाहिर की कि ईद पे नए कपड़े चाहिए तो जन्नत से दर्जी आए, और जिब्राइल अमीन फ़ख्र से झूला झूलाने आते थे, दर्जी बनते थे। ये वो इमाम हुसैन अलैहिस्सलाम कि कहीं लोग ये ना कहें कि हमें तो इनकी अहमियत का एहसास नहीं था। और फिर इमाम हुसैन अलैहिस्सलाम अगर पुश्त पे सवार हैं तो नमाज को तवील कर दिया। वैसे अगर कहा जाए नमाज में कोई रुकन मैं और आप कोई भी अपनी मर्ज़ी से शामिल और ना निकाल सकता है। लेकिन ये इमाम हुसैन अलैहिस्सलाम की सिर्फ अहमियत दिखानी थी। खुतबा दे रहे हैं मस्जिद नबवी में, जिक्र खुदा हो रहा है और इमाम हुसैन अलैहिस्सलाम दाखिल हुए, अगर गिर गए तो जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम दौड़ते हुए गए और उनको उठाकर लाकर कहते हैं इस तरीके से बिठाया कि चेहरा लोगों की तरफ था कि लोगों को पता चल जाए। जब मदीने से जाते थे जनाब फातिमा तो ज़हरा सलामुल्लाह अलैहा रसूलुल्लाह मुहम्मद दरवाज़े पे जाकर आखिर में सलाम करते, और अगर कहीं से आते तो सबसे पहले इस दर पे आते। फिर भी जलाने में और जलाते हुए एक लम्हे के लिए नहीं सोचा कि हम किस दर को जला रहे हैं। मोहब्बत का तो दावा बहुत लोग करते हैं, हम में से भी बहुत से लोग हैं, हम भी हैं जो आइमा अलैहिस्सलाम से मोहब्बत का दावा करते हैं। आइमा अलैहिस्सलाम से मोहब्बत का सिर्फ ये कहते हैं हम बहुत मोहब्बत करते हैं, मौला हमने फर्श अज़ा बिछाई, हम पुरसा देने आ गए, हमने मजालिस बर्पा की, हम इस कश्ती में सवार होना चाहते हैं मौला जो निजात का बायस बन सकती है हम सब के लिए। लेकिन अपने अपने मुहासबा करते हुए, अपने हालात ज़िंदगी पे नज़र डालते हुए, हम लोग बहुत से आलिम दीन कहते हैं कि हम दुआ करते हैं कि मौला का ज़हूर हो जाए, मौला का ज़हूर हो जाए। लेकिन क्या हम अपनी ज़िंदगियों में थोड़ा सा भी वक्त निकालते हैं इमाम के लिए, थोड़ा सा भी वक्त उस सोच के लिए कि आखिर ज़हूर क्यों नहीं हो रहा, आखिर वजह क्या है? सबसे पहले हमने मुहासबा करना है, सबसे पहले हमने ये देखना है कि हमारे में कमी कहाँ है। वो हुसैन जिसकी कश्ती में तो सवार होने की ख्वाहिश कर रहे हैं, जिनके लिए सोच तो रहे हैं कि मौला हम बहुत मोहब्बत करते हैं, तो मैंने सवाल करना है कहीं दिखावा तो नहीं है इस मोहब्बत में? कहीं सिर्फ ज़ुबान से तो मैं नहीं कह रही कि मैं मोहब्बत करती हूँ? क्या मैं कोई एक ऐसा अमल सरंजाम दे रही हूँ कि इस मोहब्बत का मैं हक अदा करने के काबिल हो सकूँ? इमाम हुसैन अलैहिस्सलाम की के हवाले से इंशाल्लाह आपकी खिदमत में ये सफीनतुन निजात के हवाले से प्रोग्राम रहेगा, और हम कोशिश करेंगे कि इस प्रोग्राम के ज़रिए उस मकसद इमाम हुसैन अलैहिस्सलाम को आप तक पहुंचा सके, वो जो शहादत का मकसद था। इंशाल्लाह जैसे अभी कुछ देर में मुझे डॉक्टर आगा नुसरत बुखारी साहब भी ज्वाइन करेंगे, इंशाल्लाह बहुत खूबसूरत गुफ्तगू करते हैं, आपके जाने पहचाने हैं, इस टॉपिक को बहुत खूबसूरत अंदाज से पेश वही कर सकेंगे, हमारा इतना इल्म नहीं है। आप कॉल कर सकते हैं, सलाम पेश कर सकते हैं, नोहा पेश कर सकते हैं। टाइम चेंज हुआ है मेरे प्रोग्राम का, मुझे पता है कि हम पहले से, मैं हमेशा कोशिश करती हूँ मैं अनाउंस कर दूँ कि मैं अपने प्रोग्राम का, अगर चेंज हो रहा है प्रोग्राम का टाइम, ताकि आप लोगों को उस टाइम का पता चल जाए। लेकिन माजरत बहुत, मैं प्रोग्राम नहीं कर सकी और आपको आगाह नहीं कर सकी कि मेरा टाइम प्रोग्राम का चेंज हो जाएगा, लेकिन कोशिश करेंगे इंशाल्लाह कि इसी वक्त में जो 11:30 हमारा प्रोग्राम शुरू होगा, जो आपके लिए सफीनत और निजात के हवाले से हम आपकी खिदमत में ये प्रोग्राम पेश करेंगे, जिसके ज़रिए इमाम हुसैन अलैहिस्सलाम की शहादत, इमाम हुसैन अलैहिस्सलाम का किरदार, शहादत की वजह, हम बड़े आसानी से कह देते हैं अमर बिल मारूफ और नहीं अनिल मुनकर है शहादत का मकसद इमाम का, लेकिन हम इंशाल्लाह आगा नुसरत बुखारी साहब के साथ जब ये प्रॉपर प्रोग्राम करेंगे, तो सबसे पहले इमाम हुसैन अलैहिस्सलाम के उस किरदार पे गुफ्तगू, वहाँ से रुखसत, क्यों ये स्टेप लिया, क्यों इमाम ने ये सोचा कि मैं अपना घर बार छोड़कर, अपने बच्चों को लेकर, 6 माह के अली असगर को लेकर, कहते हैं कि जनाबे फातिमा सुगरा को नहीं लेकर गए, और शहजादे अली असगर को अपनी जब लेना चाह रहे थे तो शहजादे अली असगर जो थे जनाबे फातिमा सुगरा की गोद से नहीं आए, तो आपने कान में कुछ ऐसा कहा कि फौरन लपक कर अपने बाबा की गोद में आ गए। ये वो बाबुल हवाइज हैं जो 6 माह के शहीद हुए हैं। इनके घर का तो हर शख्स बाबुल हवाइज है, चाहे वो 6 माह का असगर हो, चाहे 18 साल का अली अकबर हो, चाहे 32 साल का जवान अब्बास अलमदार अलैहिस्सलाम हो, चाहे जनाब ज़ैनब सलामुल्लाह अलैहा हो, आबिद बीमार हो, जनाब कासिम हो, کتنی خوبصورت بات پوچھی تھی امام حسین علیہ السلام نے کہ جناب قاسم جب بار بار آ رہے تھے تو امام حسین علیہ السلام نے کہا کہ قاسم موت کو کیسا پاتے ہو؟ تو جناب قاسم علیہ السلام نے فرمایا شہد سے بھی زیادہ میٹھی یہ وہ گھرانہ، کیوں نہ سفیرت النجات ہو ہمارے لیے، کیوں نہ نجات کا باعث بنے، کیوں ہمارے بچے بھی کوشش تو کریں ان کی راہ پہ چلنے کی، وہاں تک نہیں پہنچ سکتے، کیوں یہ جذبہ ایمانی ہمارے بچوں میں کہاں کمی ہے، کیوں ہم سفینت و نجات میں داخل نہیں ہو سکتے؟ اس گھر کا ہر بچہ، ہر شخص، ہر بوڑھا، ہر جوان ہمارے لیے نجات کا باعث بن سکتے ہیں اگر ہم بنانا چاہیں۔ بہت خوبصورت ٹاپک ہے آج کا، اور محرم ہے، ایام ازاں ہیں، اور جب واقعی چاند نظر آتا ہے تو کسی شاعر نے بہت خوبصورت کہا کہ اے چاند محرم کے تو بدلی میں چلا جا، تجھے دیکھ کے مر جائے نا فاطمہ صغرا، بہت دنوں سے انتظار، جب سے مدینے سے روانگی ہوئی تھی شہزادہ علی اکبر کی، جناب فاطمہ صغرا ان کی راہوں میں بیٹھی رہتی تھیں۔ ہم خدا کا شکر کہ اس غم میں غمگین اور ان کی خوشی میں خوش ہونے والے لوگ۔ آج کا پروگرام آپ کی خدمت میں سفینہ تو نجات لے کر آئی ہوں، اور کوشش کروں گی کہ میں اپنی نجات کا اسی کو ضامن بنا کر اپنی نجات کا وسیلہ بنا سکوں۔ آپ کوشش کیجئے گا کہ پچھلے محرم نہ سہی، اس محرم سے وہ مقصد امام حسین علیہ السلام جو شہادت کا تھا وہ حاصل کر سکیں۔ لیکن ابھی میرے پاس میرے بہت ہی قابل احترام گیسٹ اور قم سے تشریف لائے ہیں ہم سب کے لیے، ان کو خوش آمدید کہتی ہوں، آغا نصرت بخاری صاحب جو اس سے پہلے صرف اسکائپ سے ہمیں جوائن کرتے تھے، آج ہمیں لندن اسٹوڈیو میں جوائن کیا ہے۔ خوش آمدید آغا صاحب، السلام علیکم و
علیکم
رحمۃ
والد
اللہ
صاحب،
وبرکاتہ۔ بہت تعزیت پیش کرنا چاہوں گی آپ کی خدمت میں ایام محرم کے، یہ جو اعضاء کے جو ایام شروع ہو گئے ہیں، اور
جی ہاں، آپ کو بھی اور سب سے پہلے امام زمانہ جل اللہ تعالیٰ فرجہ شریف کی خدمت میں اور تمام ناظرین کی خدمت میں عظم اللہ اجورکم، انشاءاللہ پروردگار ہمیں توفیق دے کہ ان ایام میں صحیح عزاداران امام حسین بن سکیں اور اصل مقصد جو امام حسین علیہ السلام کا ہے اس پر عمل کر سکیں۔
الہی آمین، الہی آمین۔ آغا صاحب، میں نے ایک آج بھی کال پڑھا، کل بھی پڑھا، کہ امام حسین علیہ السلام نے ارشاد فرمایا کہ جس نے تجھے کھو دیا اس نے کیا پایا، اور جس نے تجھے پا لیا اس نے کیا کھو دیا۔ اور آج جو میں نے پڑھا اس میں بھی ہمارے لیے تھا کہ اس قوم کو کبھی فلاح حاصل نہیں ہو سکتی جس نے خدا کو ناراض کر کے مخلوق کی مرضی خرید لی ہو۔ تو میں چاہوں گی سفینہ تو نجات پروگرام میں کس طرح سے، میں نے ابھی گفتگو کا آغاز کیا تھا کہ کربلا سے امام حسین علیہ السلام کی جو روانگی تھی اس کا اصل مقصد، اگر ہم وہیں سے شروع کریں، مقصد امام حسین علیہ السلام جو شہادت کا بنا، تاکہ ہم کچھ اٹھا سکیں آج کے اس مجلس سے۔
بسم اللہ الرحمن الرحیم، وبه نستعین وخیر من الناصرین، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ بسم اللہ الرحمن الرحیم، امام حسین علیہ السلام کا جو قیام ہے اور اتنی بڑی ریولوشن جو ہے تاریخ کے اندر جو ہمیں نظر آتی ہے، اور اس کی وجہ یہی تھی کہ امام حسین علیہ السلام نے جو یہ جو کام کیا، یہ جو سٹیپ اس زمانے میں ایک سٹریٹجی کے اندر اٹھایا، وہ سٹیپ جو تھا وہ اس زمانے کے لیے محدود نہیں تھا، جبکہ سامنے والے جو لوگ تھے وہ جنہوں نے جتنی پلاننگ کی، امام کی بیعت کی کوشش کی، امام کو جو ہے وہ تنگ عرضیت کرنے کی کوشش کی، یا یوں سمجھ لیں کہ امام کے بعض ایسے بھی تھے جو مانتے تھے لیکن انہوں نے سامنے والی جو فورس تھی اس کے کہنے پر جو بھی عمل کیا وہ ان کی حساب سے، جو ان کی اپنی سمجھ لیں کہ پریڈکشن تھی، 50 سال، 60 سال یعنی حکومت تھی یا دولت تھی یا شہر رے کی گندم تھی، یعنی یہ سب
جی
کتنا تھا،
بالکل
یہ 60-70 سال سے زیادہ کی پلاننگ نہیں تھی جو
بالکل
وہ
بالکل
جس کی خاطر انہوں نے وقت کے امام کو، حجت خدا کو جو ہے وہ کربلا پہنچا دیا۔ اب ان کی لمیٹڈ تھی تو وہ لمیٹڈ ہی رہی، مگر امام نے جو کام کیا
سبحان اللہ،
وہ ان لمیٹڈ تھا،
بے شک
اس کا کمال ہی یہی تھا کہ وہ اس زمانے کے محدودیت کے لیے امام نے, یہی وجہ ہے کہ آج دیکھیں نا پوری دنیا کے اندر, ابھی آپ کے سامنے پہلی محرم ہے اور آپ پوری دنیا دیکھ لیں اس ٹائم بلیک ہوئی ہوئی ہے, ہر شخص نے جو ہے وہ, آپ سوشل میڈیا دیکھ لیں اتنا زیادہ, شاید اب جو نان مسلمز بھی ہیں یا دوسرے بھی ہیں دنوں کے محرم آ گیا ہے. پہلے زمانے میں ایسا نہیں ہوتا تھا, پہلے زمانے میں ہمارے آئمہ لوگوں کو بتاتے تھے کہ عاشورہ ہے تو لوگوں کو پتہ چلتا تھا, اصحاب کو پتہ چلتا تھا, امام کے چہروں پر غم آتا تھا تو پتہ چلتا. اب ہم لوگ خوش نصیب ہیں کہ ہم لوگ پہلے سے تیار ہیں, یعنی میں آپ ہیں, ہم پہلے سے تیار ہیں کہ یہ ایک ایسی چیزیں آ رہی ہیں, ایسا وقت آ رہا ہے, ایسے ایام آ رہے ہیں, ہم اپنے آپ کو پریپیئر کریں اس سے کچھ لینے کے لیے. تو نہیں, یہ خود ایک ایسی بہت بڑی نعمت ہے کہ شاید ہم جس کا جتنا شکر کریں کم ہے. کیوں؟ کیونکہ امام نے جو کام کیا وہ قیامت تک کے لیے ایک راہ ہدایت ہے. اسی لیے امام کو کہا گیا کہ ان الحسینہ مصباح الہدا و سفینۃ النجات, کہ ہدایت کا چراغ ہیں. اب یہ چراغ جس بھی بستی میں جلے گا وہاں پر روشنی ہو جائے گی, یہ چراغ عمر کے جس حصے میں جلے گا عمر اس طرف جو ہے وہ کامیابی کی طرف چلنا شروع ہوئے, یہ چراغ جہاں پر بھی روشن ہوگا جو بھی اس کے گرد. یا آپ یوں سمجھ لیں کہ ہم تو پروانے ہیں اور امام حسین عشق کا کعبہ ہے اور ہم اس کے گرد میں گھوم رہے ہیں. آج آپ کے سامنے کہ کربلا ایک ایسی جگہ بن گئی ہے کہ جو عاشقوں کا قبلہ ہے, ہر دل اسی طرف جھکا جاتا ہے, آنکھ امام حسین کے نام پر آپ کے سامنے نم ہوئی چلی جاتی ہے. اور یہ کمال ہمارا نہیں ہے, یہ کمال امام حسین علیہ السلام کا ہے کہ جو انہوں نے 61 ہجری کے اندر جو انسانیت اور بندگی کو کمال تک پہنچا دیا. تو دشمن سمجھا کہ شاید میں نے اس ریولوشن کو جو ہے وہ روک دیا ہے, اس کو روک دیا ہے, لیکن نہیں, امام تھے جانتے تھے, خدا کا پیغام تھا جانتے تھے, انہوں نے ایسا کام کیا کہ آج آپ دیکھ لیں چاہے دنیا کا کوئی بھی شہر ہو, دنیا کا کوئی بھی ملک ہو, آپ کو ہر جگہ عزادار ملے گا. اور اب تو ماشاءاللہ اللہ تعالیٰ نے جو ہم لوگوں کو توفیق دیے یہ ٹی وی چینلز کے ذریعے سے, میڈیا کے ذریعے سے, جو ہم آج پوری دنیا میں گھر گھر کے اندر جو ہے وہ اس پیغام کو پہنچا رہے ہیں, یہ خود امام کی نصرت ہے ہمیں کہ ہم جو یہ کام کر رہے ہیں. تو انشاءاللہ ہم پوری کوشش کریں گے کہ بہرحال چند دنوں کے اندر جو توفیق ہوئی ہے مختلف پہلوؤں پر امام کے جو ہے وہ, امام کے قیام کے جو ہے وہ روشنی ڈالیں, اور اس 10 دنوں کو یا اس ماہ محرم کو سفینۃ النجات کی طرح اس پر سوار ہوں, تاکہ جب ہم اس سے باہر نکلیں تو ہماری بھی سواری کہیں کسی کنارے پر لگ چکی ہو.
انشاءاللہ, بہت شکریہ, بہت خوبصورت پیغام, بہت خوبصورت پروگرام. کوشش کریں گے آپ لوگوں سے تھوڑا, میں نے جیسے پہلے اس کی ٹائم چینج ہوا, 11:30 پہ ہمارا سٹارٹ ہوگا 10:30 کے بجائے, لیکن آپ شامل ہو سکتے ہیں اس ماہ محرم کے اس پروگرام میں جسے سفینۃ النجات کا نام دیا گیا, جس میں امام حسین علیہ السلام کے اس مقصد پہ بات ہوگی کہ امام حسین علیہ السلام نے 28 رجب کو جو قافلہ مدینہ سے لے کر کربلا کی طرف چلے, کیا مقصد تھا اور اس مقصد سے کس طرح سے میں خود کو بہت بہت بری چیزوں سے, گناہوں سے دور رکھ کر اس طرف آ سکتی ہوں. آسانی بہت ہے, آنے میں تھوڑا مشکل اگر لگے گا, لیکن آنے کے بعد آسانی ہی آسانی ہے. آغا صاحب, مقصد امام حسین علیہ السلام روانگی جو تھی, جیسے آپ ابھی آپ نے فرمایا کہ کوشش بہت کی گئی کہ امام حسین علیہ السلام کی اس قربانی کو اور اس مقصد کو دبایا جا سکے, لیکن میں چاہوں گی اگر ہم وہاں سے سٹارٹ لیں کہ امام حسین علیہ السلام کو کیوں مجبور کیا گیا مدینہ چھوڑنے کے لیے.
دیکھیں امام, بہرحال تاریخ ہے اور لوگ سنتے بھی رہتے ہیں, اور ماہ محرم میں ہمیشہ, اور بہرحال 28 رجب کو بھی جب یہ روز آتا ہے تو لوگ سنتے ہیں. امام نے بالکل ایسا نہیں تھا کہ, اور یہ واضح بھی ہے کہ بہت سارے لوگ سمجھتے ہیں کہ شاید اقتدار یا خلافت یا کوئی منصب کی امام کو خواہش تھی, امام کو کوئی خواہش نہیں تھی. جو مخلوق اس وقت خلق ہوئی ہو جب کوئی اور مخلوق نہ ہو, اس سے بڑا کوئی ڈیزگنیشن نہیں ہے ان کو چاہیے. وہ جن کے گھروں پر فرشتے جو ہیں وہ اذن لے کر آتے ہوں, وہ جن کے گھروں کے اندر جو ہے وہ ہر چیز بہشت جنت سے آتی ہو, وہ جن کے جھولے سے جو ہے وہ فرشتے اپنی شفا پاتے ہوں, ان کو دنیاوی کسی مقام اور منصب کی ضرورت نہیں ہوتی ہے. وہ اپنی پوری زندگی میں پیکر بندگی ہے کہ جو خداوند متعال ان کو کہتا ہے. تو اب امام نے جو مدینہ چھوڑا ہے اس کا مقصد یہی تھا, کیونکہ نظام جو حاکم تھا وہ یزیدیت کا نظام تھا. یزید صرف ایک شخص نہیں تھا, یزید نے جو نظام چلایا, جو وہاں پر حلال کو حرام میں اور حرام کو حلال میں کنورٹ کرنا اور بدعتیں دین کے اندر رائج کرنا, اور سب سے بڑی بدعت تو یہ تھی کہ ایک ایسا شخص جو کہ کہیں سے بھی اہل نہیں تھا اور ممبر رسول پر آ کر بیٹھ کر اور پھر وحی کا انکار کرتا ہو اور ساری چیزوں کو جھٹلانے لگتا ہو, تو ایسے میں صرف وہی کھڑا ہو سکتا تھا کہ جس کے لیے کہا گیا ہو معدن الرسالہ, یعنی کہ یہ وہ ہیں جن کے گھروں میں, یعنی معدن ہے رسالوں کے, یہ وہ ہیں اہل البیت النبوہ کہ انہی کے گھروں میں نبوت آئی ہے, کوئی اور نہیں کھڑا ہو سکتا. یہ نیچرل سی بات ہے, مطلب کوئی چیز آج کے زمانے کے اندر, مثلا آپ کا کوئی کام ہو, آپ کا کوئی بزنس ہو اور اس کے اوپر کوئی پرابلم آ رہی ہو, آپ کا نیبرس نہیں کھڑا ہوگا, آپ کھڑے ہوں گے کیونکہ آپ کی ذمہ داری ہے, وہ آپ کی درد آپ کو محسوس ہے. تو اس سے معاشرے کے اندر لوگ اچانک سے, کیونکہ ظاہر ہے دنیا پرستی ہمیشہ تھی, خوف اور ہراس اپنی جگہ پہ تھا, لوگ اگر چاہتے بھی تھے تو بھی نہیں کھڑا ہو سکتے تھے. تو اصل کس کو کھڑا ہونا تھا کہ اگر یہ نہیں کھڑے ہوتے یا اگر یہ نہیں اس کو سٹاپ کرتے تو پھر آج اسلام ایسا نہیں ہوتا. اسی لیے کسی نے شاعر, جو بھی شاعر نے کہا کہ اسلام زندہ ہوتا ہے کربلا کے بعد, تو یہ صرف مصرع نہیں ہے, یہ حقیقت ہی ہے کہ اگر یہ نہیں ہوتا تو آج ایسا اسلام نہیں ہوتا جو آج ہمارے پاس ہے. آج آپ کے سامنے دوسری طرف آپ دیکھ لیں جو اسلام کی شکلیں آپ کو نظر آتی ہیں کہ جو اپنے آپ کو ظاہر مسلمان کہتے ہیں, یہ وہی بگڑی ہوئی شکلیں ہیں. اور آج بھی اگر یہ حسینیت نہ ہو تو آپ صحیح اسلام کا پرچم دنیا کو نہیں دکھا سکتے. یہ امام نے اس وقت ایسا کیا کہ ساری زندگی, اب یزید جو تھا, یزید نے میں نے سنا کہ جس طرح کی چیزیں کر رہا تھا اس نے کوشش یہی کی, کیونکہ جانتا تھا کہ یہ ایسی شخصیت ہیں کہ جن کا اثر رسوخ ہے, لوگ جن کے پاس آتے ہیں اور ظاہر ہے امام بھی ہیں اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے نواسے بھی ہیں, تو ان کو کسی طریقے سے کیپچر کیا جائے, ان کو کسی طریقے سے اپنے لابی میں لایا جائے. تو انہوں نے سب سے پہلے تو یہ کہا کہ ان سے بیعت لو, ان سے بیعت اگر نہیں ہوتی تو پھر ان کی گردن کو جو ہے وہ جدا کر دو. اب وہ تو امام کی شخصیت کا رعب اتنا تھا کہ یہ جو مدینہ کا گورنر تھا وہ یہ کام نہیں کر پایا, تو پھر امام نے یہی کہا کہ اب ہمیں مدینہ چھوڑنا چاہیے, کیونکہ حرمت شہر رسول خدا ہے کہ وہاں پر کوئی ایسی چیز نہ ہو. تو امام اپنے پورے کنبے کو لے کے نکلے ہیں. اب یہ جو سفر ہے جو کہ آج دو محرم ہو جائے گی, رات تو دو محرم کو یہ کاروان جو ہے یہ 28 سے لے کر دو محرم کو کربلا میں پہنچا ہے, یہ دو محرم تک جو ہے یہ پوری درسگاہ رہی ہے, یعنی یہ پوری یونیورسٹی رہی ہے. اور اس میں امام نے جو خطبے دیے ہیں, امام نے جو گفتگویں کی ہیں, امام نے جہاں جہاں سٹے کیا ہے وہاں وہاں امام کا مقصد واضح ہوتا گیا. امام نے جیسے ہم نے پہلے بھی ٹی وی کا پروگرام کیا تھا کہ 9 ذی الحج کو جب امام نے جو ہے وہ احرام چھوڑے اور گئے, وہاں پر امام نے یہی کر کے بتایا, کیونکہ امام نہیں چاہتے تھے کہ مکہ کے اندر یہ سب کچھ ہو جو وہ دشمن چاہتا تھا, کیونکہ دشمن, کیونکہ امام نے واضح کہہ دیا تھا, جیسے کہ امام نے شب عاشورہ بھی اپنے اصحاب سے کہا کہ یہ میرے دشمن ہیں اور انہیں مجھ سے دشمنی, انہوں نے جو کرنا ہے میرے ساتھ کرنا ہے, جو آ سکتا ہے آئے, جو نہیں آ سکتا وہ نہیں آئے. جیسے امام نے مکہ کے اندر بھی یہی کہا کہ میں جا رہا ہوں اور کہاں جا رہا ہوں, اللہ سے ملاقات کے لیے, تو اگر کوئی میرے ساتھ آ سکتا ہے تو آئے. اب لوگ جانتے تھے یہ جو سفر ہے یہ ون وے ہے, اس میں ریٹرن نہیں ہے. ہم اپنی زندگی میں دیکھیں ہمارا جو سفر چل رہا ہے, یہ ہم جو کربلا منا رہے ہیں, یہ ہمیں کہاں لے کے جا رہی ہے؟ کیا ہم اپنے وقت کے امام کے پاس پہنچ رہے ہیں؟ تو دیکھیں نہیں پہنچ رہے تو پھر کہیں خدا نخواستہ امام حسین کا مقصد ہم نے کھو تو نہیں دیا اپنی کلچرل ایکٹیویٹیز کے اندر. ہماری زیادہ کنسنٹریشن مجلس پر ہے, ہونی بھی چاہیے, عزاداری ہے, ہم نے کرنی ہے, کرنی بھی چاہیے کیونکہ وہی ایک ذریعہ ہے, لیکن کہیں یہ تو نہیں ہے کہ ہم اصل جو روح ہے عزاداری کی وہ کہیں چلی تو نہیں گئی؟ اتنی تاخیر کی معصومین نے کہ عزاداری برپا کی جائے, یہ جو ہے وہ مجالس اور کی جائیں, امام کا ذکر کیا جائے, کریا کیا جائے. ایک قطرہ امام حسین کے لیے بہانہ انسان کو جہنم کی آگ سے نجات دے دیتا ہے, یہ آسان نہیں ہے. مجھے بتائیں کون سی دنیا کی ایسی ہستی ہے کہ جس کے لیے آپ روئیں اور ایک قطرہ آپ نکالیں جہنم کی آگ ٹھنڈی ہو جائے؟ یعنی یہ کچھ اور ہے. ہم جو سمجھتے ہیں شاید ظاہراً، یہ اس سے کوئی اور بڑی بات ہے۔ حسین کیس کے ان عالم دیوانے ہو، جی کون ہے حسین کے پورا عالم اس کا دیوانہ ہوا ہوا ہے، اس کو درک کریں۔ ایسے نہیں رسول خدا نے کہا حسین و منی و انا من الحسین، میں حسین سے ہوں اور حسین مجھ سے ہے، یعنی یہ رسول خدا، یعنی ہم پیچھے کی طرف سٹیپ بائی سٹیپ آئیں تو ہم انڈرسٹینڈ کریں گے کہ امام حسین کون ہے۔ امام حسین نے جو کام کیا وہ واحد اور صرف خدا کی رضا کے لیے تھا۔ ہم جو کام کر رہے ہیں کیا خدا کی رضا کے لیے ہے یا نہیں ہے؟ اگر نہیں ہے تو پھر ہم اس کشتی میں جو نجات کی کشتی ہے ہم اس میں سوار نہیں ہو سکتے۔
انشاءاللہ بہت خوبصورت آج، کیونکہ یہ ٹاپک ہے، ہم نے تھوڑا انٹروڈکشن دیا کہ ہم کس طرف اس ٹاپک کو لے کر جائیں گے۔ مقصد امام حسین شہادت، جو مقصد تھا امام حسین کا، اصل میں امام حسین کا، امام حسین علیہ السلام کا بہت ایک خوبصورت قول اسی حوالے سے پڑھنا چاہوں گی کہ مولا فرماتے ہیں کہ کیا تم نہیں دیکھ رہے ہو کہ حق پر عمل نہیں ہو رہا ہے اور باطل سے دوری نہیں اختیار کی جا رہی ہے؟ ایسی صورت میں مومن کا حق ہے کہ لقائے الہی کی رغبت کرے۔ ہم امام حسین علیہ السلام کا جو مقصد تھا شہادت حاصل کرنے کا، اور اس سے ہمیں کیا سبق لینا ہے؟ ابھی جیسے ڈاکٹر صاحب نے کہا، میں نے محاسبہ اپنا کرنا ہے، آپ نے اپنا کرنا ہے، کوشش کرنی ہے پچھلے محرم سے جو رہ گئی کمی، اس محرم میں اس کمی کو دور کرے۔ محرم میں کمی دور کرنے کا مقصد ہے امام حسین علیہ السلام کے شہادت کے مقصد کو سمجھنا، اور پھر اپنے مقام کو دیکھتے ہوئے اپنی کی ہوئی غلطیوں کو دوبارہ نہ دہرانا، اور اپنے اندر وہ تبدیلی لانا کہ جس تبدیلی سے ہم اپنے وقت کے امام کے ظہور میں تاجیل کا باعث بن سکیں، ہم اپنے امام کے لیے آسانی پیدا کر سکیں۔ ہم یہ کہتے ہیں کہ امام ہم اس وقت ہوتے تو آپ کے ساتھ ہوتے، ابھی بھی اس وقت کا حسین ہمیں بلا رہا ہے، اس وقت کے حسین کی مدد کرنے میں ہم کس طرح شامل ہو سکتے ہیں؟ انشاءاللہ پروگرام میں آگے چل کر اس طرح سے اس کشتی میں سوار ہوا جا سکتا ہے، لیکن آغا صاحب پہلے محاسبے کی بہت ضرورت ہے۔
جی ہاں، دیکھیں جس طرح ہم لوگ ماہ رمضان میں وارد ہونے سے پہلے ماہ رجب اور شعبان کے روزے رکھتے ہیں تاکہ ہمیں عادت ہو جائے، تاکہ ہم اس مہینے کی ظرفیت سے، اس مہینے کے فیوزات سے فائدہ اٹھا سکیں۔ عرفہ اس لیے کہتے ہیں رجب کا روزہ رکھیں جی، شعبان میں عبادتیں کریں تاکہ ماہ رمضان جو ہے وہ صحیح حاصل ہو جائے۔ ماہ محرم بالکل ایسے ہی ہے۔ ماہ محرم یعنی آپ بیٹھتے ہیں مجلس کے اندر، آپ کے گناہ ختم ہو رہے ہیں، آپ مجلس میں بیٹھتے ہیں علم آپ کو مل رہا ہے، آپ مجلس میں بیٹھتے ہیں معرفت امام میں اضافہ ہو رہا ہے، آپ مجلس میں بیٹھتے ہیں آپ کی قیامت سدھر رہی ہے۔ یعنی یہ ایک اتنی بڑی یونیورسٹی ہے کہ جس میں آپ کو پہلی محرم میں ایڈمیشن ملا ہے، اور آپ کمال دیکھیں کہ اس میں ایڈمیشن، دنیا کی ہر یونیورسٹی میں ایڈمیشن کا کرائٹیریا ہوتا ہے، اس کی لسٹ ہوتی ہے، چیک لسٹ ہوتی ہے، یہ ڈاکومنٹس ہیں، یہ ہیں، آپ نے پہلے یہ کیا وہ کیا ہوا ہے، لیکن کمال ہے امام حسین پر کہ جو ہمارے ہر سال کی غلطیوں، کوتاہیوں، گناہوں، چاہے ہم نماز بھی غلطی اور کوتاہی کرتے ہوں، لیکن ہمیں اجازت دیتا ہے ہمارا مولا کہ آؤ صفح عذاب بچ چکی ہے، آؤ میرے پاس۔ یعنی یہ خود کمال ہے کہ امام حسین ہمیں دور نہیں کرنا چاہتے، اور ہمیں بھی چاہیے کہ ہم امام کو شرمندہ نہ کریں، ہم بھی آداب مجالس کا تقدس رکھیں۔ کل مجلس میں بھی میں نے یہ کہا کہ ہم وضو کر کر مجالس کے اندر جائیں اور اپنے دل کو آمادہ ریڈی کر کر جائیں کہ ہم کچھ لینے جا رہے ہیں، ہم کچھ تبدیل ہونے جا رہے ہیں۔ اگر مجلس کے بعد ہم تبدیل نہیں کر پائے اپنے آپ کو، تو پھر شاید ہم اپنا وقت جو ہے وہ ٹھیک ہے، ثواب تو ہے، ثواب تو ہر چیز کا ہمیں ملے گا، لیکن ہم کربلا نہیں پہنچ پائیں گے۔ اصل ہدف کربلا پہنچنا ہے، کربلا صرف فزیکل نہیں جانا بلکہ نظریاتی طور پر آئیڈیولوجیکل کربلا پہنچنا، اور جو کربلا پہنچ گیا پھر اس کے لیے ظہور ہو جائے گا
انشاءاللہ۔ انشاءاللہ بہت شکریہ آغا صاحب، آج کیونکہ پہلی محرم ہے اور پہلا ہمارا پروگرام ہے جس کا عنوان آپ نے سلیکٹ کیا ہے کہ سفینۃ النجات، اور ہم انشاءاللہ اس پروگرام میں امام حسین علیہ السلام کو نجات کی کشتی کے طور پر لے کر, جیسے میں نے ابھی کہا کہ سب سے پہلے محاسبہ کریں گے, اور جو پچھلے محرم اپنے اندر تبدیلی نہیں لا سکے اس محرم میں ان پروگرامز کے ذریعے, اہل بیت ٹی وی کی اس کاوش کے ذریعے اپنے اندر کوشش کروں گی میں بھی اور آپ بھی کہ ہم وہ تبدیلی ضرور لے کر آئیں. کہنے سے اب کچھ نہیں بنے گا, اور کوشش کریں گے کہ اس پروگرام کے ذریعے ہر پروگرام اہل بیت ٹی وی پہ آپ کے لیے, ہمارے لیے وہی پیغام جو میرے اور آپ کے لیے اور ہماری آنے والی نسلوں کے لیے ضروری ہے لانے کی کوشش کر رہا ہے. لیکن اس پروگرام کو صرف دیکھنا نہیں ہے, اس پروگرام کو دیکھ کر اپنے آپ سے سوال ضرور کرنا ہے, میں نے بھی اور ہم سب نے بھی, کہ کیا یہ جو بیان کیا جا رہا ہے اس میں کیا چیز میرے میں ہے اور کیا چیز نہیں ہے.
جی دیکھیں, بالکل ایسے ہی ہے. ہم امام حسین علیہ الصلوۃ والسلام سے توسل کریں اور خود امام سے مدد مانگیں کہ مولا ہمیں ان ایام میں وہ عطا کریں کہ جو آپ چاہتے ہیں, جیسا آپ چاہتے ہیں ہمیں ویسا بنائیں, جیسا آپ نے اپنے اصحاب کو بنا دیا کہ آج اتنے سال ہو گئے اور ہم ہر نماز کے بعد کہتے ہیں السلام علیکم یا شہدائے کربلا, یعنی ہم مجبور ہیں ان کو سلام کرنے پر کہ انہوں نے کمال ایسا کیا. اور وہ کیوں کیا؟ کیونکہ آپ نے ان کو ہدایت دی, آپ نے ان کو راستہ دیا. تو ہمیں بھی جو ہے وہ آپ امام حسین توسل کریں کہ مولا ہمیں خود ہمارے لیے ہدایت دیں, ہم جب اٹھیں اور ہم جب یہ ساری چیزیں کر سکیں تو ہم اس مقام پر پہنچ سکیں ان ایام کے گزرنے کے بعد. یہ نہ ہو کہ مطلب ہمارا علم ویسا ہی ہو, ہماری معرفت ویسے ہی ہو جیسے ہم آئے تھے, تو اس سے نقصان کس کا ہے؟ دیکھیں, جو بچہ یونیورسٹی یا اسکول میں پڑھتا ہے اور اگر وہ اچھا نہ پڑھے اور ایٹ دا اینڈ آف اس کا رزلٹ اچھا نہ آئے تو اسکول کا تھوڑی نقصان ہے. جو اسکول میں تو اور بھی اسٹوڈنٹ تھے, ان میں سے کون ٹاپ بھی کرتا ہے؟ کوئی پورے یونیورسٹیز میں ٹاپ کر جاتا ہے, کوئی پورے سٹی میں ٹاپ کرتا ہے, کوئی کنٹری میں. کوئی نقصان اس کا ہے کہ جو خود فیل ہو جاتا ہے. تو اب ہم یہ دیکھنا ہے کہ ہم اس یونیورسٹی میں کتنے پیچھے رہ جائیں گے اور کتنے آگے بڑھیں گے. جتنے ہمارے مارکس ہوں گے اتنا ہی ہمارا امام وقت کا ہماری طرف نگاہ رکھے گا اور چنے گا 2313 کے لیے کہ ہاں یہی ہیں کہ جنہوں نے صحیح طرح حسینیت کو سمجھا, آج وہی امام زمانہ کو سمجھیں گے اور امام مہدی علیہ اللہ تعالیٰ فرجہ شریف کے لیے وہی سرباز بنیں گے
انشاءاللہ. اور اگر صاحب, آج کی جو سفیرۃ النجات کی کشتی ہے وہ ہمارے وقت کے امام کے ظہور سے منسوب ہے, مطلب انہی کے ساتھ ہے. کیونکہ اگر ہم امام حسین علیہ السلام کے مقصد کو سمجھتے ہوئے اپنے اندر تبدیلی لا کر اپنے وقت کے امام کے ظہور کے لیے کوئی بھی ایسا کام کر سکیں گے تو ہم خود بخود اس کشتی میں سوار ہوتے چلے جائیں گے. ابھی ہمارے سامنے ہے حالات دنیا کے, ہمارے سامنے کہاں جا رہے ہیں. کیونکہ جو امام حسین علیہ السلام کے دور میں تھا, جس کے لیے مولا نے قدم اٹھایا کہ دین کے لیے بہت خطرات تھے, دین کو مسخ کیا جا رہا تھا, لوگوں کو غلط بتایا جا رہا تھا, آج کل بھی آغا صاحب بالکل آلموسٹ سیم حالات ہیں کہ دین کو بدنام کرنے کے لیے جو چیز دین میں نہیں ہے لوگوں کو وہ بتائی جا رہی ہے, تلوار دکھائی جا رہی ہے کہ دین اس طرح سے پھیلانا ہے, لوگوں کے گلے کاٹے جا رہے ہیں کہ دین میں یہ جائز ہے. آج بھی وقت وہی ہے, لیکن ہمارے جو وقت کے امام ہیں, جب تک ہم صحیح معنوں میں مدد کرنے کے لیے تیار نہیں کر پائیں گے امام ہماری مدد کو نہیں آ سکتے.
نہیں, بالکل ایسی ہے. دیکھیں, اصل صحیح دین سمجھنا بہت امپورٹنٹ ہے, اور ان ایام کا مقصد یہ ہوتا ہے کہ ہم پوری دنیا کو, کیونکہ دیکھیں امام حسین علیہ الصلوۃ والسلام کی ہستی جو ہے وہ کسی فرقے سے اس کا تعلق نہیں ہے, وہ بشریت کی بقا ہے. یعنی بشریت اگر نجات چاہتی ہے تو انہیں امام حسین کے در پر آنا پڑے گا. اور بہرحال ہمیں خدا نے توفیق دی ہے کہ ہم اس پلیٹ فارم سے حسینیت کو پرچار کرتے ہیں, حسینیت کے پیغام کو. تو یہاں پر ہمیں یہ دیکھنا پڑے گا کہ ہم کوئی ایسے پیغام نہ دیں کہ جس سے کسی بھی طریقے سے کسی بھی معاشرے کی, کسی قوم کی, کسی فرقے کی جو ہے وہ خدا نخواستہ دل شکنی ہو رہی ہو. کہیں یہ نہ ہو کہ میرے کس عمل کی وجہ سے لوگ امام حسین سے دور ہو جائیں. مگر کیا امام حسین علیہ الصلوۃ والسلام نے اس آخری روز, آخری وقت, جبکہ اپنا سب کچھ دے چکے تھے, اس وقت بھی اپنے خطبوں میں ہدایت دی سامنے والوں کو، مگر ہم کس حسین کے ماننے والے ہیں کہ جس نے ہر وقت جو ہے وہ یہی چاہا کہ شاید کوئی ایک شخص جو ہے وہ رائے ہدایت پر آ جائے؟ تو ہم کیوں ان پلیٹ فارمز کو، ممبر کو، مساجد کو، اپنے ممبروں کو، ایام عزا کو ایسا کیوں کوئی چیزیں بیان کرتے ہیں کہ جس سے کوئی اور سننے والا، ہو سکتا ہے کہ وہ امام حسین کے ایک اقوال سن کر ہدایت پا جاتا، لیکن میرے شوق کی خاطر، لوگوں کی خاطر، جیسے آپ نے بتایا کہ لوگوں کی خاطر جو کام کیا جاتا ہے تو وہ پھر لوگوں ہی پر تمام ہوتا ہے، وہ پھر خدا تک نہیں پہنچاتا۔ تو اگر ہم چاہتے ہیں کہ اصل مقصد امام حسین کا پہنچائیں تو ہمیں بلا تفریق اپنے فرقے سے، اپنے مذہب سے باہر نکلنا پڑے گا۔ ہمیں امام حسین کو ایز اے یونیورسل میسج دنیا کو دینا ہے کہ یہ حسین کون تھا، کس مقابلے میں کھڑا، کیوں کھڑا، کیوں اپنے بچوں کو، کیوں اپنی خواتین کو لے کر گیا، آخر وجہ کیا تھی، وہ اس کو ایکسپلین کریں، اس کو ڈسکرائب کریں، اور اس ولایت کو اور اس امامت کو سمجھنے کی کوشش کریں کہ جو اصل ہدف ہے پروردگار کے اس نظام کا، جب تک وہ مجھے خود کو سمجھ میں نہیں آئے گا میں کیسے لوگوں کو سمجھاؤں گا، اور جب تک یہ سمجھ میں نہیں آئے گا تو میں کیسے لوگوں کو ایک ایسا رائے حل دوں کہ کل کائنات جو ہے وہ عدالت قائم ہوگی، چوریاں نہیں ہوں گی، جھوٹ نہیں بولے جائیں گے۔ کیونکہ جب میں خود ہی صحیح نہیں ہوں جس دین کی میں مارکیٹنگ کر رہا ہوں، میرے عمل سے وہ لوگ کہتے ہیں یہ تو صحیح نہیں ہے، تو ہاؤ وی کین رول دا ورلڈ؟ ہم جس امام کا انتظار کر رہے ہیں وہ یونیورسل حکومت قائم ہونی ہے، تو یونیورسل حکومت کے لیے تو آپ کو سب کو لے کر چلنا ہے، نہ کہ آپ کو سب کو دور کرنا ہے۔ آئیں ہم اس ماہ محرم میں یہ عہد کریں کہ ہم سب کچھ، چاہے ہماری مجلس ہو، چاہے ہمارا ماتم ہو، چاہے ہماری عزاداری ہو، جو بھی ہے، ہم اس سے دوسرے فرقے کے لوگوں کو قریب کریں گے، ہم خالص للہ کام کریں گے، جیسے میرے مولا نے کربلا میں صرف اور صرف خدا کے لیے کیا۔ کیوں ہم یہ نہیں جانتے امام نے کسی چیز کے لیے، یہی حضرت زینب سلام اللہ علیہ نے کیا کہا تھا امام حسین علیہ السلام کے بدن مبارک پر جا کر کہ تقبل اللہ منا، پروردگار قبول کر ہماری طرف سے اس قربانی کو، یعنی خدا کی بارگاہ میں دیا۔ تو ہم کیوں ایسا کام کرتے ہیں کہ آج آپ دیکھیں کتنی معاشرے کے اندر مشکلات ہیں، ممبر کے اوپر یہ مشکلات ہیں، ہم ذمہ دار ہیں۔ روز محشر یقیناً ہم سے سوال کیا جائے گا کہ تمہارے ان الفاظ کی وجہ سے، تمہاری ان واوا اور خواہشات کی وجہ سے کتنے مومن، کتنے مسلمان جو کل مجالس میں آتے تھے آج وہ مجالس میں نہیں آ رہے۔ مگر یہ کس کا ممبر ہے؟ مگر یہ رسول خدا کا ممبر نہیں کہ جس کے اوپر کچرا پھینکا جاتا تھا اور ایک دن نہیں آیا تو رسول خدا نے کہا کہ کیوں نہیں ہے، کہا بیمار ہے، کہا چلو تیمارداری پر چلتے ہیں۔ یعنی رسول خدا، یعنی بشریت کے لیے اسوۃ حسنہ، ایسی شخصیت جب خدا کے دین کی خاطر اپنا ہر چیز برداشت کر کر دوسرے والے کو دین میں لے کر آ رہی ہے۔ مگر امام سجاد علیہ السلام نے شام کے بازار میں کھڑا ہو کر، وہ جو عیسائی تھے اس کو یہ نہیں کہا تھا، اس نے اپنا دین کنورٹ کر لیا، اسی ٹائم کھڑے ہو کر اپنے آپ کو شہادت بھی دے دی۔ اور ہم کس دین کے ماننے والے ہیں؟ یہ ہمارے لیے، اور خاص طور پہ یہ عوام کے لیے، یہ عزادار جو مجالس میں بیٹھتے ہیں، یہ انہیں خیال کرنا چاہیے کہ یہ کس کو بلا رہے ہیں ممبر کے اوپر، یہ کس سے مقابلہ کرتے ہیں کہ وہ یہ کہتا ہے، وہ یہ کہتا ہے، وہ یہ کہتا ہے۔ یعنی ہم اپنی خواہشات کی پیروی کر رہے ہیں، خدا کا خوف کھائیں۔ کربلا میں اہل بیت کا خون گر گیا، بدن ٹکڑے ہو گئے، سر جدا ہو گئے ہیں، اور یہاں ہم اپنے ڈیزگنیشن، اپنے ممبر، اپنی خواہشات اور اپنی ان چیزوں کے لیے خدا کے لیے امام حسین کے خون کو نہ بیچیں۔ روز محشر حضرت سیدہ کو ہم کیا جواب دیں گے؟ پروردگار سے دعا ہے کہ میں بہت معذرت چاہتا ہوں، میں نہیں چاہتا تھا کہ کسی کی دل آزاری ہو۔
پوائنٹ اٹھایا آغا صاحب، یہ چیز ہمارے اندر اس قدر آ گئی ہے کہ ہم یہ سوچے بنا کہ ہم کس کو ممبر رسول پہ بٹھا رہے ہیں، گھر میں بلا رہے ہیں لوگوں کو، میں سبب بن رہی ہوں کسی کو گمراہ کرنے کا، اگر وہ ممبر پہ بیٹھ کے کوئی ایسی بات کہہ دیتا ہے جس سے آنے والے کے عقائد میں ذرا برابر بھی چینج آ جاتا ہے برے لحاظ سے، تو میں اتنی ہی اس کی گناہ گار ہوں۔ ہم لوگ बहुत सी बातें जब कहते हैं तो हमें लोग जवाब देते हैं कि आप ये कह रही हैं, हम तो सुन रहे हैं, इसमें ये है ही नहीं। तो इस चीज को दूर करने के लिए जहां और हम अपनी अपने मकाम को पहचानते हैं, अपनी ड्यूटीज को निभा रहे हैं, वहां सबसे पहली ये ड्यूटी कि जब मैं अपने घर में कोई मजलिस ऐसा बर्पा कर रही हूँ, मुझे ये यकीन है कि इस मजलिस में बीबी आती हैं,
बिल्कुल
आइम्मा तशरीफ लाते हैं, कोई ऐसी बात जो बीबी को दुख दे, तो इससे बेहतर है कि आप मजलिस ही बर्पा ना करें, अपने उस मकसद को खुदारा, अपना जो हमारा मकसद है, मकसद इमाम हुसैन को पहुंचाना, उसको उसी तरीके से मैं और आप उसमें रद्दो बदल नहीं कर सकते, कोई चेंज नहीं ला सकते, कोई गलत बात नहीं कह सकते, मिंबर है रसूल की बहुत बड़ी जिम्मेदारी है। तो हम सब की ये ड्यूटी बनती है कि हम जिसको अपने घर में लोगों को दर्स देने के लिए बुला रहे हैं, मजलिस पढ़ने के लिए बुला रहे हैं, एटलीस्ट उसके पास इल्म होना चाहिए, आलिम दीन को चुनिए, ताकि हमारे अंदर ये जो गुमराहियाँ बहुत ज़्यादा बढ़ती जा रही हैं, तफरके बढ़ते जा रहे हैं, ये ख़त्म हो।
जी हाँ, देखिए यहाँ पर हमारी अपनी ज़ात और हमारा अपना वजूद जो है वो इम्पोर्टेंट नहीं है।
बिल्कुल सही बात है,
हमें यहाँ पर मकसद देखना है कि आया इस मेरे काम से मैं इमाम हुसैन अलैहिस्सलाम के मकसद को पूरा कर रहा हूँ कि नहीं कर रहा।
बिल्कुल
लेकिन अभी हम बजे दुए हुए हैं, हम एक दूसरे के मुकाबले पर आए हुए हैं। हम किसके मुकाबले पर आए हुए हैं? इमाम ज़माना जल्लाहु ताला फ़रजहु शरीफ जब ज़हूर फरमाएंगे कि इंशाअल्लाह वो दिन दूर नहीं है, तो हम किस तरह इमाम की उस फौज में शामिल हो पाएंगे कि जब हम उनको आज़ार, उनको दुख, उनको अजियत कर रहे हैं। मतलब हम ये देखें कि हम किसके मुकाबले में कर रहे हैं, हम कौन सी ख्वाहिशात कर रहे हैं। ये तो फिर वैसे ही है कि उस ज़माने में भी लोगों ने अपनी ख्वाहिशात को पूरा किया, इमाम की बातों को पूरा नहीं किया। खुदा के लिए बहरहाल इमाम हुसैन से तवक्कुल करें। ऐसा नहीं खुदा ना खास्ता, हमारा मकसद, मेरा कहने का मकसद कि खुदा ना खास्ता कि हम आज़ादारी जो है वो उसमें कोई कोताही या उसमें कोई कमी करें ना, भरपूर आज़ादारी करें, मातम करें, गिरिया करें, जुलूस हो, सब कुछ हो, भरपूर हो, लेकिन उस मकसद को, उस असल हदफ को सामने रखें कि मैं जो जो काम कर रहा हूँ ये काम मेरी अना के लिए है, कहीं खुदा ना खास्ता मेरे इदारे के लिए है, कहीं खुदा ना खास्ता मेरी ट्रस्ट के लिए है, या नहीं ये इमाम ज़माना के लिए है, ये इमाम हुसैन अलैहिस्सलाम के लिए है। तो मुझे उनको राजी रखना है, ना कि मुझे लोगों को। लोग क्या कहेंगे, लोग ये कहेंगे, लोगों को छोड़ दें, लोगों ने उस वक्त साथ नहीं दिया मौला का
बिल्कुल
बुलाकर। याद रखें, लोग आपके इमाम नहीं है, वक्त का इमाम आपका इमाम है। जो जिसकी पैरवी करेगा रोजे मैशर उसी के साथ उठाया जाएगा।
बेशक,
आज हम किसकी इत्तबा करते हैं, हमारे लिए ये बहुत मुहिम है।
बहुत शुक्रिया आगा साहब आज के प्रोग्राम के लिए। यहीं तक हमारा प्रोग्राम है, इंशाल्लाह हम कल भी इसी टॉपिक के साथ और कोशिश करेंगे, ये जो 9 डेज का ये सफीरत और निजात के हवाले से प्रोग्राम है, ये मुहासबा कर सकूं मैं अपना, आप अपना, जैसे अभी आगा साहब ने कहा कि अपनी ड्यूटीज संभालिए, ड्यूटीज निभाइए, देखिए कौन है, अगर मुहिब अहले बैत है, खुद को कहलाते इमाम हुसैन का मुहिब, तो जैसा मौला चाहते हैं वैसा कीजिए, जैसे खुद चाहते हैं हमें वैसा नहीं करना। बहुत शुक्रिया आगा साहब, इंशाल्लाह
बहुत
कल
शुक्रिया
एक और
आपका भी
प्रोग्राम में आपसे
इंशाल्लाह।
गुफ्तगू रहेगी। आप सबका भी बहुत शुक्रिया, दोबारा गुजारिश करना चाहूँगी, प्रोग्राम का टाइम इंशाल्लाह कल 11:30 से 12:30 तक होगा, कॉल कीजिएगा, कोई सलाम, कोई मरसिया, कोई मैसेज जो आप देना चाहें, आजकल के हालात और इमाम का मकसद जो हमें पहचानना है, इन हालात में भी, इन मुश्किल हालात में भी अपने मकसद से दूर नहीं होना, एक मुहिब अहले बैत का क्या मकसद है, इस अज़ादारी का क्या मकसद है, इस मजलिस को बर्पा करने का क्या मकसद है। कल इंशाल्लाह दोबारा मुलाकात होगी, एक शेर के साथ आपसे इजाज़त चाहूँगी कि बिखरी हुई है कैसी हवाओं में सिसकियाँ, शायद हुसैन कर्बोबला के करीब है, शायद हुसैन कर्बोबला के करीब है। 2 मुहर्रम को इंशाल्लाह पहुँचेंगे, कल दोबारा मुलाकात होगी इसी खूबसूरत प्रोग्राम में, जिसका मैसेज सिर्फ यही है कि मैं और आप अपना मुहासबा करके अपने आप को उस रास्ते पर ला सकें जिसकी मंजिल हमारे वक्त के इमाम का ज़हूर है इंशाअल्लाह। बहुत शुक्रिया, अस्सलामु अलैकुम व रहमतुल्लाह।